आगे है जी खूबसूरत सूरत रूम, दोनों का रब जरा सा देख लीजिए। सूरत अनकबूत के आखिर में मोमिनों के लिए वादे हैं और सूरत रूम के शुरू में मोमिनों के लिए खुशखबरी हैं। अभी आप सुनने वाले हैं इंशाल्लाह। सूरत अनकबूत में मुसलमानों की आजमाइशों और हिजरत का जिक्र था और सूरत रूम में आजमाइशों और हिजरत के बाद फतह और नुसरत का वादा है। आप में से जिसके जहन में हल्का सा भी ख्याल आया ना कि अल्लाह मुझसे हिजरत करवा ले, गुनाहों से लेकर मुल्क और जगह छोड़कर मैं अपने मुसलमान मुल्कों में जाऊं, तो आप इस सूरत रूम से बहुत खुशखबरियां पाएंगे इंशाअल्लाह ताला। आइए देखते हैं 30 नंबर सूरत और 60 आयात, क्या खूबसूरत रब तक। ये छोटे छोटे सवाल क्विज के बन जाते हैं अगर आप इसको तवज्जो से सुनते हैं, ताकि आपका सूरतों के साथ ताल्लुक भी हो। जरा सा सूरत रूम पे भी एक बर्ड आई व्यू के साथ नजर डालते हैं। मरकजी मजमून क्यामत और आखरत का इस बात, यानी क्यामत आएगी और आखरत आएगी। आगाज में वादे का जिक्र है जो पूरा हुआ, और अख्तिताम में वादे का जिक्र है जो पूरा होगा। ये कौन सा किधर क्या है? अभी आयतों के साथ भी आपने सुनना है, तो यही सुन लीजिए कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम, जिस दौर में ये सूरत रोम नाजिल हुई, तो मुसलमान दबे हुए थे, पिसे हुए थे। अल्लाह ने इसमें गज़वे बदर की खुशखबरी दी है। इसी तरह रोम और ईरान दो लोग थे, रोमन्स क्रिश्चियंस थे और ईरानी पेगन यानी मुशरिक थे। ना चाहते हुए भी मुसलमानों की हमदर्दियां रूमियों के साथ थी, क्योंकि वो अहले किताब तो थे ही ना, और मक्का वालों की कह लीजिए कि एफिलिएशंस जो थी वो फारस के साथ थी, क्योंकि वो बुत परस्त थे। अल्लाह ने उन हालात में खुशखबरी दी जो बाद में मन वन पूरी हुई। दोनों खुशखबरियां मुसलमानों को एक ही दिन पे मिली, उधर रोम के फतह होने की और इधर बदर की फतह की। और आखिर सूरत में क्या आने वाला है? जन्नत। जिस नबी की जुबान से निकले हुए लफ्ज रोम की फतह की सूरत वाले या बदर की फतह वाले कामयाबियों की तरफ आ गए, और ये सारा 8-9 साल के अंदर ही हुआ क्योंकि बिदा का लफ्ज आ रहा है, उस नबी की जुबान से जन्नत के बारे में आयते सुनकर फिर आपके मेरे दिल में शक क्यों है? फिर दूसरी बात है, सूरत रोम को अगर आप एक नाम देना चाहें ना, तो निशानियों वाली सूरत, साइंस आयात। और निशानियां क्या होती हैं? नेमतों को अल्लाह से जोड़ना और कुफराने नेमत से बचना। सूरत रोम 5 नबवी के दौर के करीब के दौर में नाजिल हुई, जिस वक्त मुसलमानों पर बहुत तकलीफें थी। इसमें मुसलमानों के मोरल को बुलंद करने के लिए, उनके हौसलों को पुख्ता करने के लिए, तसलियां देने के लिए दुनियावी और उखरवी कामयाबियों की बिशारतें दी। और इसमें आपके मेरे लिए भी अमल है, हिम्मत तोड़ने वाली बातें ना किया करो। हर वक्त ये ना कह दो डूब गए, टूट गए, मुसलमान खराब, बच्चे खराब, और ये जुमला तो अपनी डिक्शनरी से निकाल दें कि आज की यूथ खराब है, आज के बच्चे बिगड़ गए, आज के बड़े बिगड़ गए, आज के मुसलमान तो बेकार है। इससे ना जो थोड़ी बहुत हिम्मत बनती है वो भी टूट जाती है। अल्लाह ने मोरल बुलंद किया, कोई बात नहीं, दिल कले याम दिन है, बदलते रहेंगे। फतेह बदर की भी इशारत है इसमें, और बदर की पेशनगोई पूरी भी होती है। 7 बार इस सूरत में वमिन आयात ही के लफ्ज से अल्लाह के एक होने और उसके कामों के करने का सुबात है, यानी नेम्स एंड एट्रीब्यूट्स अल्लाह के साबित होते हैं। तौहीद के दलाइल भी हैं इसमें और आखरत के भी, आखरत और अल्लाह ताला से मुलाकात की बातें हैं। मुजरमीन और मोमिनीन का तकाबुल आप सुनने वाले हैं, और तौहीद की बात और आखरत की बात के दो अनफुस की आयात है, यानी मेरे आपके अपने जिस्म, हमारे अपने वजूद में जो निशानियां हैं उसी से देख लो कि जब अल्लाह ने तुम्हें इतना कॉम्पैक्ट किस्म का जिस्म दिया है, तो बताओ कि फिर कल वो तुम्हें आखरत के वादे जो देता है वो पूरे क्या नहीं करेगा। और अगर इसका सेंट्रल थीम ले लें तो मुशरिकीन को डराया गया है कि इस्लाम कबूल कर लो, वरना चंद सालों में शिकस्त से दो चार हो जाओगे। ये आज के लोगों को कहने की जरूरत है। मुझे है हुक्मे अज़ा, जिस डगर पे इस वक्त दुनिया चल रही है, बहुत दूर नहीं है इनकी तबाही और मुसलमान का, इस्लाम का गलबा। वो कहते हैं ना कि हद से बढ़ जाता है जब जुल्म, तो वो खुद ही जालिम मजलूम और मजलूम जालिम बन जाता है। अब आइए जरा खूबसूरत आयते हैं, बेहतरीन फ्लो है इन आयतों में, इसके साथ इसको एंजॉय करते हैं। सूरत रूम आयत नंबर 1 से 10, रुकू नंबर 1 है। अल्लाह जिसकी चाहता है मदद करता है। अलिफ लाम मीम, गुलिबतिर रूम, रूमी मغلوب हो गए नजदीक की जमीन पर, और वो मغلوب होने के बाद अनकरीब गालिब आ जाएंगे चंद साल में ही, इससे पहले और इसके बाद भी, इख्तियार अल्लाह ताला ही का है। उस रोज मुसलमान शादमां होंगे, यानी इनको बदर की खुशखबरी मिलेगी। अल्लाह की मदद से वो जिसकी चाहता है मदद करता है। असल गालिब और मेहरबान तो वही है, अल्लाह का वादा है, और अल्लाह ताला अपने वादे के खिलाफ नहीं करता। लेकिन अक्सर लोग नहीं जानते, आप ये जुमले नोट करें, अक्सर के ना जानने, अक्सर के ना समझ होने की बहुत बात है इस सूरत में। क्यों नहीं जानते, ये है असल में। हाईलाइट कीजिएगा इस आयत को, 7 नंबर। वो तो सिर्फ दुनियावी जिंदगी के जाहिर को ही जानते हैं और आखिरत से बिल्कुल बेखबर है। इस पे बात होगी बाद में। क्या इन लोगों ने अपने दिल में ये गौर नहीं किया कि अल्लाह ताला ने आसमानों को और जमीन को और इनके दरमियान जो कुछ है सबको बेहतरीन करीने से मुकर्रर वक्त तक के लिए पैदा किया? हाँ, अक्सर लोग यकीनन अपने रब की मुलाकात के मुनकर हैं। तो कहिए ना कि फिर मेजोरिटी इज नॉट अथॉरिटी। हम अक्सरियत के पीछे मरते हैं। लोग क्या कर रहे हैं, इकट्ठे हो जाओ, सिमिलेट हो जाओ, अकेले रह जाओगे, फिर दुनिया क्या कहेगी? अल्लाह कहते हैं अक्सर जो करते हैं, अगर तुमने भी वही करना है तो तुम्हारे साथ भी फिर वही होगा जो कल अक्सर के साथ होना है। और इससे ये भी पता चलता है कि अल्लाह ने जो काम दुनिया में किया आसान दर्जे पे किया, अल्लाह में दीन के काम भी आसान दर्जे पे करने की तौफीक अता फरमा दे। क्या उन्होंने जमीन में चल फिर कर ये नहीं देखा कि इनसे पहले लोगों का अंजाम कैसा बुरा हुआ? वो इनसे बहुत ज्यादा तवाना और ताकतवर थे, सुपर सोल पावर्स थी, और उन्होंने भी जमीन बोई जोती थी, यानी खेती बाड़ी की थी, और इनसे ज्यादा आबाद की थी, और इनके पास इनके रसूल रोशन दलाइल लेकर आए थे। ये तो नामुमकिन था कि अल्लाह ताला इन पर जुल्म करता, लेकिन दरअसल वो खुद अपनी जानों पर जुल्म करते थे। फिर आखिर बुरा करने वालों का बहुत ही बुरा अंजाम हुआ, इसलिए कि अल्लाह ताला की आयतों को झुठलाते थे और इनकी हंसी उड़ाते थे। पिछली कौमों के तस्करे के साथ ईमान से मुतल्लिक एक आयत रून 4, जिसमें मोमिनों के लिए आजमाइशों में भी बशारते हैं। बरमला कहूंगी कि गजा की इन तकलीफों के पीछे बहुत बड़ी बिशारते हैं। देखिए, रोटी तवे पे ना आए, आग में ना जले, तो खाने के काबिल नहीं होती। कुछ लोगों को अल्लाह ताला ईंधन बनाकर बाकी लोगों को इंसानियत के नफे के काबिल कर देता है। तो गुलिबत रूम का लफ्ज नबी सल्लल्लाहु अलैहि वसल्लम की सदाकत की दलील है, जो हिस्सा मैंने आपसे बोला था हाईलाइट का, या लमूना जाहिर मिनल हयात दुनिया। ये बहुत बड़ी हकीकत है। जब बंदा आखिरत को छोड़ता है कि मुझे दुनिया मिले, तो कामयाबी तो यही थी ना कि फिर दुनिया अच्छी होती। लेकिन ये आयत बता रही है कि इन्होंने दुनिया का भी सिर्फ छिलका ही लिया। अगर आखिरत छोड़ी तो दुनिया कहाँ मिली, उसके भी जाहरी फायदे ही मिले। ना दुनिया में सुकून मिला, ना उनको दुनिया में खुशियां मिली। दुनिया को मकसद बना लिया आखिरत की बजाय, दुनिया को मंजिल बना लिया रास्ता समझने की बजाय, और अगर दुनिया को बेचा तो बदले में जहन्नुम ही खरीदी। आज आप देखिए इंसानियत का जो अब हाल देखते हैं ना, बाजार खुश नजर आते हैं, दूसरों में हा हू ही, अकेले में हिचकियां, रोते दुखी, लोगों में हंसते, अकेले में रोते हैं। और इसी तरह से आप देखिए कि ये वो लोग हैं कि जिनकी दुनिया बिल्कुल ऐसी दुनिया है जिसको आप कह सकते हैं काबिले रहम है। वो दूर के ढोल सुहाने लिख ले इस आयत के ऊपर, हर चमकती चीज सोना नहीं होती उसको लिख लीजिए। आप अपने खंजर से ये तहजीब खुदकुशी करेगी, कई साल पहले का जुमला लिख ले, या लमून, यानी दुनियादार जो बजाहर दुनिया ले ली, हिजरत नहीं की, घर नहीं छोड़ा, मकसद हयात लाहुल हदीस को बना लिया, लाहुल हयात बन गई उसकी जिंदगी, खुशी उसके पास भी नहीं। आज कहते हैं वी हैव बिग हाउसेस एंड स्मॉल फैमिलीज, टॉल बिल्डिंग एंड शॉर्ट टेम्पर्ड, औलाद है खुशी नहीं, खाना है खा नहीं सकते, खुशियों में भी अकेले जाते हैं, गमियों में भी अकेले जाते हैं, बच्चों को साथ नहीं बैठना। अब उन बच्चों का कसूर है कि नहीं, उसको छोड़ दीजिए फिलहाल, लेकिन आपने भी उनको बहुत मिसयूज किया। तो फेथ इन एक्शन क्या है कि अल्लाह के वादों पे पुख्ता यकीन रखना है, दुनियावी जिंदगी में मगन होकर उखरवी जिंदगी से गाफिल नहीं होना, और सिर्फ इस दुनिया के जिसको आप कहते हैं कि छिलके की खातिर आखिरत का गूदा नहीं छोड़ना। आगे 11 से 19, 11 to 19, रुकू नंबर 2, ईमान वालों के लिए जन्नत की खुशखबरियां। अल्लाह यब्दुल खल्क सुम्मा युईदुहु सुम्मा इलैहि तुरजऊन। अल्लाह ही मखलूक की इब्तिदा करता है, और जिस दिन कयामत कायम होगी तो गुनाहगार हैरत ज़दा रह जाएंगे, और इनके तमाम तर शरीकों में से एक भी इनका सिफारशी ना होगा, اور یہ خود بھی اپنے شریکوں کے منکر ہو جائیں گے، اور جس دن قیامت قائم ہوگی اس دن جماعتیں الگ الگ ہو جائیں گی، یعنی اس دن سب لوگ الگ. وہی بات ومتاز الیوم ایھا المجرمون، دنیا میں ایک ہی گھر میں شوہر بیوی رہتے ہیں، ایک 5 وقت نمازی، دوسرے نے کبھی نماز نہیں پڑھی، ایک اتنی زیادہ تہجد گزار اور عزت اور عصمت کی حفاظت کرنے والی، دوسرا جو بالکل بگڑا ہوا. دنیا میں تو چلے گا، آخرت میں نہیں ہوگا. اللہ چھانٹ دے گا اچھوں کو بروں سے. کیسے؟ جو ایمان لا کر نیک اعمال کرتے رہے وہ تو جنت میں خوش و خرم کر دیے جائیں گے. اللہ آپ سب کو جنت میں خوش و خرم کر دے. اور جنہوں نے کفر کیا تھا اور ہماری آیتوں کو اور آخرت کی ملاقات کو جھوٹا ٹھہرایا تھا، وہ سب عذاب میں پکڑ کر حاضر رکھے جائیں گے. بس اللہ تعالیٰ کی تسبیح پڑھا کرو جب کہ تم شام کرو اور جب صبح کرو. تمام تعریفوں کے لائق آسمان و زمین میں صرف وہی ہے. تیسرے پہر کو اور ظہر کے وقت بھی اس کی پاکیزگی بیان کرو. اشارے ہیں اس میں 5 نمازوں کے اوقات کے. وہی زندہ کو مردہ سے اور مردہ کو زندہ سے نکالتا ہے، وہی زمین کو اس کی موت کے بعد زندہ کرتا ہے. اسی طرح تم بھی نکالے جاؤ گے. کسی کو اگر ذرا سا بھی شک ہے نا کہ مرنے کے بعد دوبارہ نہیں جینا تو اس کو بتا دو. ایک آیت ہے ایمان سے متعلق، 15 روم، فَأَمَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَهُمْ فِي رَوْضَةٍ يُحْبَرُونَ. آپ کہتے ہیں یحبرون لفظ کیا ہوتا ہے؟ بناؤ کروانا، میک اپ کرائے جائیں گے، سجائے جائیں گے، ڈیکوریٹ کیے جائیں گے. تو لکھیے دنیا کی خوشیوں میں اندیشے جبکہ جنت کی خوشیاں دائمی ہوں گی. کیا اندیشے ہوتے ہیں ہماری خوشیوں میں؟ شادی ذہن میں لائیے، بچے بچی کی، اچھے کپڑے بھی پہن رہے ہیں آپ، زیور بھی پہن رہے ہیں، لیکن کتنے اندیشے ہیں. اللہ سب ٹھیک ہو جائے، کھانا پورا ہو جائے، ہائے مہمان خوش جائیں، ہائے یہ بچی بچہ خوش رہیں، اللہ یہ نہ، یعنی ہر کام کر لیتے ہیں اللہ کو ناراض کرنے والا، اور چاہتے ہیں کہ یہ بچے خوش رہیں. اللہ ناخوش تو بچے خوش یہ کبھی نہیں ہوگا، نبی ناخوش بچے خوش یہ نہیں ہوگا. ہر اچھا کھانا کھاتے ہیں تو اندیشہ ہوتا ہے ہائے زیادہ نہ کھا لیں، ہائے یہ نہ ہو جائے، شوگر والا ہے تو وہ کہے گا شوگر نہ بڑھ جائے. لیکن جنت میں کوئی اندیشہ نہیں ہوگا. اللہ آپ کو مجھے اس جنت کے قابل کر دے اپنی رحمت سے. فیتھ ان ایکشن کیا ہے؟ کہ برائی کا انجام برا ہی ہوتا ہے، برے کاموں سے بچنا ہے. صبح و شام اللہ تعالیٰ کی تسبیح کرنی ہے. اور رکوع نمبر 3، 20 سے 27، 20 سے 27، اللہ تعالیٰ کی قدرت کی کچھ نشانیاں. وَمِنْ آیَاتِهِ أَنْ خَلَقَكُم مِّن تُرَابٍ، اللہ کی نشانیوں میں ہے کہ اس نے تم کو مٹی سے پیدا کیا، پھر اب انسان بن کر چلتے پھرتے پھیل رہے ہو. ذرا اپنے ساتھی کو دیکھیے، ابھی تھوڑی دیر بعد جب آپ اٹھ کے چلے پھریں گے نا، تو ایک جملہ میرا یاد رکھیے، یہ مٹی چل پھر رہی ہے، میں بھی مٹی کا تودا، آپ بھی مٹی کے تودے. اللہ نے مٹی کو شیپ دے دی ہے چاروں طرف. باہر کبھی کسی ایئرپورٹ پہ، کسی ٹرین اسٹیشن پہ دیکھیے تو یہ چلتی پھرتی مٹی ہے. اور اس کی نشانیوں میں سے ہے کہ تمہاری ہی جن سے بیویاں پیدا کیں تاکہ تم ان سے آرام پاؤ. اس کو بھی ہائی لائٹ کیجیے گا. اس نے تمہارے درمیان محبت اور مودت یعنی ہمدردی قائم کر دی. یقیناً غور و فکر کرنے والوں کے لیے اس میں بہت نشانیاں ہیں. اس کی قدرت کی نشانیوں میں سے آسمان اور زمین کی پیدائش اور تمہاری زبان اور رنگوں کا اختلاف بھی ہے. دانش مندوں کے لیے اس میں بڑی نشانیاں ہیں. اور بھی اس کی قدرت کی نشانی تمہاری رات اور دن کی نیند میں ہے. اور اس کے فضل یعنی روزی کو تمہارا تلاش کرنا بھی ہے. جو لوگ کان لگا کر سننے کے عادی ہیں ان کے لیے بہت سی نشانیاں ہیں، آپ جیسے لوگ جو ماشاءاللہ اتنی توجہ سے سنتے ہیں. اور اس کی نشانیوں میں ایک یہ بھی ہے کہ وہ تمہیں ڈرانے اور امیدوار بنانے کے لیے بجلیاں دکھاتا ہے اور آسمان سے بارش برساتا ہے اور اس سے مردہ زمین کو زندہ کر دیتا ہے. اس میں بھی عقل مندوں کے لیے بہت سی نشانیاں ہیں. اس کی ایک نشانی یہ بھی ہے کہ آسمان و زمین اسی کے حکم سے قائم ہے. پھر جب وہ تمہیں آواز دے گا صرف ایک بار کی آواز کے ساتھ، سور کی آواز ہے یہ، ایک بار کی آواز کے ساتھ ہی تو تم سب زمین سے نکل آؤ گے. یا 25 نوٹ کریں، آج بستر سے نہیں نکلتے. اور حال کیا ہے کہ میں تو چھوڑتا ہوں پر بستر مجھے نہیں چھوڑتا. الصلاۃ خیر من النوم کی آواز پہ نہیں اٹھتے. آج کل تو سحری کے پراٹھے اٹھا رہے ہیں ہمیں، اور اس وقت دل چاہے نہ چاہے، لیکن چلو کچھ ہے نا، کوئی لالچ تو اٹھ جاتے ہیں. عام دنوں میں کیا ہوتا ہے؟ علامہ اقبال نے کیا کہا، ہم سے کہاں پیار ہے تم کو، نیند تم کو پیاری ہے. فجر کے لیے اٹھنا اپنی زندگی میں برکت بھرنا ہے. فرمایا اور زمین و آسمان کی ہر چیز اسی کی ملکیت ہے اور ہر ایک اس کے فرمان کے ماتحت ہے، یعنی تم سب اللہ کے آگے جھکے ہوئے ہو. وہی ہے جو اول بار مخلوق کو پیدا کرتا ہے پھر اسے دوبارہ پیدا کرے گا. یہ تو اس پر بہت ہی آسان ہے. اسی کی بہترین اور اعلیٰ صفت ہے آسمانوں میں اور زمین میں بھی، اور وہی غلبے والا حکمت والا ہے۔ یہ ہے جی وہ خوبصورت رکوع جس میں نشانیوں کا تذکرہ، خاص طور پہ میرا آپ کا ذکر ہے۔ آیت 21، ان خلق لکم من انفسکم ازواجا لتسکنوا الیہا۔ شوہر بیوی کا رشتہ سکون کا رشتہ ہے، شادی کا مقصد بچے نہیں سکون ہے، کیونکہ بچے نہ ہوئے تو پھر تو مقصد فوت ہو گیا۔ اللہ تعالیٰ نے تین چیزوں میں سکون بیان کیا قرآن میں، بیوی جس کا تذکرہ ادھر ہے، الیہا کی ہا میں آپ چھپی نہیں ہے، ایز اے وائف ہو ہوتا نا تو شوہر تھے، گھر کی زندگی میں عورت از اے سینٹرل رول ادا کرنے لی۔ ٹھیک ہے اکیلی عورت بھی سکون نہیں رکھتی، نہیں رکھ سکتی، لیکن اگر آئیڈیل گھرانہ ہو، وہ سارے تقاضے پورے کیے گئے ہوں رشتے کے انتخاب کے وقت میں، کہ مرد قوام ہو اور عورت صالحات ان قانتات میں ہو، تو پھر بیوی بی کا بہت میجر رول ہے۔ دوسری چیز گھر، سورہ نحل میں آپ پڑھ کر آئے ہیں، اور تیسری چیز رات، دیکھیں تو تینوں میں ربط ہے۔ گھروں کے اندر سکون لازم ہے۔ اللہ تعالیٰ نے یہاں بیوی اور شوہر کے رشتے کے اندر یہ بات کر کے بتایا کہ گھروں کو پرسکون بناؤ، گھروں کے اندر ایسی ایسی باتیں نہ کرو کہ جس کی وجہ سے گھر اکھاڑے بن جائیں، گھر جنگل بن جائیں۔ چونکہ میں آپ کے سامنے بیٹھی ہوں، آپ بھی عورت، میں بھی عورت، آپ بھی کسی کی بیوی ہوں گی، اور جو نہیں ہے وہ انشاءاللہ ہو جائیں گی، اللہ ان کے اچھے جوڑ ملا دے، جن کے نہیں رہے اللہ تعالیٰ ان کے لیے بھی اچھے سے اچھے معاملات کرے، اللہ نے تو کسی چیز سے نہیں روکا۔ لیکن حقیقت ہے کہ عورت کو سکون دینے والی مشین کہا جا سکتا ہے۔ اللہ تعالیٰ نے مرد اور عورت، میاں اور بیوی کے بیچ میں نکاح کا جو خوبصورت رشتہ دیا نا، اس سے محبت بڑھتی ہے۔ اور آج لیونگ ٹوگیدر کا نام دے دیں، کل کا نام وہ کچھ اور تھا شاید، بوائے اور گرل فرینڈ شپ کہتے تھے، کہیں یاری دوستی کہتے تھے، ان میں سکون نہیں۔ آج بھی دیکھیے کہ وہ لوگ جو چار چار سال اکٹھے رہتے ہیں، پھر جب شادی کرتے ہیں تو طلاق ہو جاتی ہے۔ اس میں طلاق ہے، ساتھ رہنے میں طلاق نہیں، کیونکہ حرام میں شیطان نے خوشی رکھی ہے۔ دو لفظ اس میں آپ دیکھ رہے ہیں، اگر آپ دیکھیں وجعل بینکم مودۃ ورحمۃ۔ مودہ ود کیا ہے؟ جس کو آپ ایموشنل لائف، جس کے اندر افیکشن ہے، شادی کے شروع کے دنوں میں یہ ہوتا ہے، ایک دوسرے کا خیال لگا رہتا ہے، بیویاں بھی خوب سجتی سمرتی ہیں، میاں سب بھی بات بات پہ کہتے چلو ساتھ چلو، دودھ بھی لینے جا رہے ہیں تو بیگم کو ساتھ لے جا رہے ہیں، اور جوائنٹ فیملی سسٹم سے بھاگنے کا طریقہ دوائی لے کے آ رہے ہیں، ذرا ادھر جا رہے ہیں، ذرا ادھر چلے ادھر چلے، ایک دوسرے کے بغیر دل نہیں لگتا، کھوئے کھوئے رہتے ہیں، روز کمرے میں چادریں بھی بدلی جا رہی ہیں، جوڑے بھی ہیں، دعوتیں بھی ہیں، کھانے بھی ہیں، ادھر بھی پھول آ رہے ہیں اور ادھر سے بھی بڑے تحفے تحائف مل رہے ہیں، یہ پہلا پھیرا، یہ دوسرا پھیرا، یہ منہ دکھائی، یہ فلاں دکھائی۔ اب کشش ہے بیوی میں شوہر کے لیے، شوہر کے لیے بیوی میں۔ اچھی دبلی پتلی بچی سی آئی تھی، میاں صاحب بھی بڑے خوش تھے، وقت گزرتا گیا، کمر کمرہ بن گیا، وہ جوان بچی ایک میچور عورت بن گئی، پھر بڑھاپا آ گیا، اب وہ عورت جو ہے وہ سہانے روح بن گئی، مرد بھی بیمار عورت بھی بیمار، اللہ کہتا ہے بڑھاپے میں تم رحمت کرو۔ یہ دو جذبے ہیں، یہ نہیں کہ جب تک دل چاہا رکھا، دل بھرا تو اس کو کک آؤٹ کر دیا۔ چاند اور بھمرے کے تصور نے گورے کلچر میں عورت کو ایک کٹھ پتلی بنا دیا، ٹیشو پیپر کی طرح یوز کرو اور اس کو پھینک دو۔ اسلام کہہ رہے نہیں، یہ رشتہ تمہارا جوانی سے شروع ہوا، بڑھاپے میں رہے گا۔ آپ اچھی بیوی ہیں کہ نہیں، میں اچھی بیوی ہوں کہ نہیں، اس کا معیار کیا ہے؟ دیکھیے میں یہ ساری باتیں آئیڈیل شوہر کے لیے کر رہی ہوں۔ اچھے شوہروں کے لیے اچھی بیویاں ایک ایسی وائب ہوتی ہیں کہ جو گھر آنے پہ مائل کریں۔ کوئی مجھ سے پوچھے نا کہ اچھی بیوی کون ہوتی ہے، تو میں کہوں گی کہ جس شوہر کا گھر آنے کو جلدی دل چاہے، بلکہ گھر سے جانے کو ہی نہ دل کرے، سمجھ لو کہ اس کی بیوی اچھی ہے۔ کیونکہ بونڈ ہوتا ہے، دنیا کا یہ بڑا مقدس رشتہ ہے، پہلا رشتہ دنیا میں جو بنا وہ آدم اور حوا کا، شوہر اور بیوی کا تھا۔ ماں بیٹا نہیں بنے، بھائی بہن نہیں بنے، کیونکہ یہ فطرت کی پکار ہے۔ کہا کہ اگر جوانیوں میں پھول لاتے ہو تو بڑھاپے میں دوائیاں لاؤ گے۔ کامیاب بیوی کون ہے؟ جس کے شوہر کا گھر سے نکلنے کو دل نہ چاہے اور گھر واپس آنے کو فوراً چھٹی لے کے آ جائے، آ جاؤں واپس جلدی سے۔ یعنی بیوی میں کشش ہونی چاہیے، اور جتنا زیادہ بیویاں اپنے شوہروں کو اللہ کے حکم سمجھ کر خوش رکھتی ہیں، ان کی ٹیک کیئر کرتی ہیں، ان کو پیمپر کرتی ہیں، اللہ تعالیٰ اتنا اس گھر میں سکون لاتا ہے۔ इसके बरक्स कुछ बीवियां घर को हस्पताल बनाती हैं और वो समझती हैं कि घर में शौहर नहीं आए, डॉक्टर साहब आए हैं, हाय कमर में दर्द है, हाय जरा बाजू में दर्द है, जरा सर में दर्द है, ये कर दें वो कर दें, कुछ अपने शौहर को प्लम्बर समझती हैं, आते वो टूटी लीक हो रही है, वो सिंक बंद हो गया, वो हो गया, वो हो गया। तो आप कह सकते हैं कि सुकून का जरिया होने की बजाय कुछ बीवियां पैनिक का बटन है। कभी पैनिक बटन दबा है आपसे घर का, एकदम अलार्म बज जाते हैं। पुरसकून बीवी बनी है, ये कौन होती है? शॉक एब्जॉर्बर। मियाँ को बड़े बड़े शौक भी लगे हो ना, उसको अपनी फैमिली से बड़े शौक मिलते हैं, उसके अपने कौन से भाई बहनों के साथ बनती हैं, उसके बाद जॉब पे कितनी दुश्मनी है, कितने लेग पुलर्स हैं उसके, आप बीवी बनकर शौहर क्या गया। आप नोट करके देखें, औरत कई जगह अपना दिल खोल लेती है, बेटियों को फोन कर करके दुख सुनाती रहती हैं, कभी बहुओं को ताने सुना के ठंडी हो जाती हैं, कभी सहेलियों के साथ बैठकर दुख सुख कर लेती हैं, कभी घर के नौकरों पे खूब गुस्सा निकालती हैं। मर्द नहीं घुलते, अक्सर मर्द गुज्जे होते हैं। क्यों गुज्जे होते हैं? ये गुजराती गुज्जे नहीं कह रही, दूसरे गुज्जे, यानी अपने आप में रहते हैं, जैसे इंट्रोवर्ट होते हैं। मर्द में अना होती है, वो रोता नहीं किसी के सामने, लेकिन बड़े से बड़ा मर्द एक औरत के सामने बच्चा बन जाता है। एक मर्द सबसे ज्यादा अपनी बीवी के सामने खुलता है, बीवी के सामने वो बच्चा बन जाता है। अल्लाह के नबी की हदीस भी है कि बड़े बड़े जगहों पे अकलमंद होने वाले लोग भी एक औरत के हाथों बाजवा बेवकूफ भी बनते हैं, और अल्लाह ताला में हिदायत दे। और यहाँ ये जो मोहब्बत और नाज तंदाजी है ना, तो हम इसको कहते हैं ये तो बड़ी बुरी बात है, शर्म शर्म, मियाँ बीवी एक प्लेट में खाना खाएं, अस्तग़फिरुल्लाह, ये है फुहश, ये अलाहुल हदीस, ये है। हालांकि आप कहते हैं हज़रत आयशा रज़ी अल्लाह अन्हा, अल्लाह के नबी उनकी क्या नाज बरदारियां करते थे और वो क्या करती थी? हड्डी चूस के नबी को देती और आप बिल्कुल वहीं पे होंठ लगाकर जहां से उन्होंने चूसा होता आप भी चूसते, प्याले में पानी पीकर हजरत आयशा नबी की तरफ करती, अल्लाह के नबी उसको घुमा के ना, तो जहां आयशा के होंठ लगे होते वहां लाती। हमारे तसव्वुर है, मैं आपको सच बताऊं कि रिलीजियस हस्बैंड कौन है जो रोमांटिक हस्बैंड है? अल्लाह के नबी अपनी बीवियों के साथ कितने अच्छे थे, अगर आपने पढ़ना है तो प्रॉफिट एट होम किताब का नाम बता रही हूँ इंग्लिश की, जाके उसको पढ़ लीजिए। दीनदार को अपनी और दुनियादार को दूसरे की बीवी अच्छी लगती है, वो बाहर नजरें खूब गर्म कराते हैं, उनको बीवियों में मजा नहीं आता। तो याद रखिए, असल रोमांस शादी से शुरू होता है, हमारे यहाँ फिल्म शादी पे खत्म हो जाती है। सारी फिल्में हीरो हीरोइन उछला कूदी, बंदर कूदी, शूदी करते, दरख्तों पे चढ़ते, ये करते, गाने गाते गुते, एंड पे या तो जुदाई हो जाती है, तो कहते हैं आओ दोनों खुदकुशी कर लें, फिर ऊपर आसमान पे रूहें दिल की शक्ल में मिली या ना मिले तो वहां मिलेंगे। चलो ठीक है, अल्लाह करे खुदकुशी वाले को अल्लाह जन्नत दे दे, आपकी मर्जी है। क्या कल्चर दिया हमने अपनी नस्लों को? सुसाइड कल्चर दिया, फिल्मों ने सुसाइड सिखाई है। और दूसरी सूरत है कि अम्मा अब्बा ने हार मान ली, अच्छा बेटी तुम जो कहती हो, अच्छा बेटा आ जाओ, फिर लड़के की माँ भी मान जाती, लड़की का बाप भी, और एंड पे शादी होती, कहते खत्म शुद, यानी देयर इज नो रोमांस आफ्टर शादी। हालांकि असल शादी का रोमांस शादी के बाद है, दो अजनबियों के दिलों में मोहब्बत डालने वाली चीज क्या है? शादी, निकाह, निकाह से दिल जुड़ते हैं। अच्छा, हम खवातीन जरा सपने पर गौर करें, अक्सर हमें एक शिकवा होता है अपने मर्दों से, कहते हैं ये अब मैं इनके साथ लाड़ दिखाऊं, इनको मैं इनके लिए तैयार शेयर हूँ, चार बच्चों के बाप हो गए, और वैसे भी मैं कुछ कर लूं मेरे मियाँ तो नोट ही नहीं करते, इनको पता ही नहीं चलता, फेशियल करा के आई है, बार बार सामने आती हैं, फिर कहती है आपको कुछ चेंज नहीं आया, अच्छा बेगम कुछ अच्छी लग रही हो, कुछ हुआ नहीं, वो 1,000 रुपया भी तो देना है अपने, वो 500 का मैं फेशियल कराई हूँ। यानी मर्द हर चीज नोट करते हैं। और एक बात कह के आगे चलो, इस पे बातें करनी है ना तो आप लोग सुन ले, सीरीज मौजूद है मेरा घर मेरी जन्नत, आपने घरों को जन्नत बनाया। शादी जितनी पुरानी होती है ना उतनी आरामदेह हो जाती है। आप देखिए कि कुछ लोगों को अपने तकिए के बगैर नींद नहीं आती, नई जगह पे गए सोए ही नहीं, रात को नींद ही नहीं आई, क्यों नहीं नींद आई? क्योंकि तकिया नया था। शादी में मियाँ बीवी शुरू के 5 साल लड़ भिड़ भी लेना, तो उसके बाद फिर वो बेहतरियों की तरफ आ जाते हैं। आपको अल्लाह ने अगर शादीशुदा बनाया, कदर कीजिए अपने स्पाउस की, आप उनको बदल नहीं सकती। अगर तो मैं देखिए आदतों की बात कर रही हूँ, मैं इस वक्त नमाज और बेनमाजी और शिर्क और गंदगी और बेहूदगी और लाहुल हदीस में बड़े शोहरों और गंदी औरतों के साथ अपनी ख्वाहिशात पूरी करने वालों की बात नहीं कर रही, मुझे है हुक्म अज़ा। अगर मर्द में ऐसी कोई गंदी चीज है तो आपको उनके साथ नहीं रहना। आज घर घर में ये कहानी है कि मर्द दीन छोड़ चुके हैं, कोई हदीसों का इनकार कर रहा है, कोई दीन की किसी बात को नहीं मानता, कोई नमाज को नहीं मानता, आप कैसे उनके साथ रह रहे हैं? इट्स नॉट अलाउड। हलाल और हराम का मामला है, लेकिन चूंकि हम बैठे हैं उस दौर में जहां आइडियल हालात नहीं है, तो पता नहीं कल कोई बेनिफिट ऑफ डाउट मिल जाए। आज हम हर चीज पे रिस्क लेते हैं, उस पे नहीं लेते। तो बहरहाल शोहर बीवी एक दूसरे का कंफर्ट जोन है। पुरानी शादी पुराने कपड़े की तरह नरम, आरामदेह, सॉफ्ट हो जाती है। नई शादी में तो हर वक्त फिक्र लगाता है ये नाराज ना हो जाए, एक दूसरे को समझा ही नहीं होता, पता ही नहीं होता मिजाज कैसे हैं। तो शौक तो बड़ा होता है नई शादी का, मर्दों को दूसरी करने दीजिए। पहली बीवी की कदर अक्सर दूसरी शादी के बाद ही आती है। तो बहरहाल फिर आगे देखिए 22 आयत में, इख्तलाफ वल सीना तिकुम वल वा निकुम, यानी तुम्हारी जुबानें कितनी हैं, आज यहाँ बैठे हुए मैं ऐसे कितनों की मदर लैंग्वेज फर्क होगी। रंग देखिए आप और मैं, ये छोटा सा टुकड़ा है, एक 5-6 आप देखिए डायमीटर देखें तो हमारे शक्लें कितनी है, इस पर कितनी वैरायटी है। सबकी आंखें हैं, सबके कान हैं, सबके होंठ जुबान है, लेकिन इवन आइडेंटिकल ट्विंस की भी शक्लें नहीं मिलती। फिर इसी तरह से इसमें आयत 19 में मुर्दा से जिंदा और जिंदा से मुर्दा को निकालने वाला कहा, तो ये देखिए चिक कैसे मजे से बैठी हुई है उसके अंदर। ये आपको पूरा एक लाइफ स्पैन दिया जा रहा है, कैसे एक छोटा सा जर्रा बिलाहर एक मुर्गी के बच्चे की तरह पैदा होता है जिसको देख के प्यार आता है। तो बहरहाल इन सारी बातों में अमल की बातें कि जमीन और आसमान में फैली हुई निशानियों को देखिए और अल्लाह ताला को पहचानिए, दोबारा उठाए जाने और हिसाब देने पर ईमान रखना है, और अल्लाह ताला हमारे घरों को पुरसकून घराने बना दे। जिन घरों में लड़ाइयां हैं अल्लाह उधर सुकून डाल दे, शोहर बीवी में इख्तलाफ है अल्लाह उनको किसी एक चीज पे जमा कर दे। और आगे है जी रुकू नंबर 4:28 से 40, तौहीद और आखरत। दरब लकुम मसलम मिन अनफुसिकुम, आप नोट करें कि हर जगह निशानियों का तस्करा है। अल्लाह ताला ने तुम्हारे लिए एक मिसाल खुद तुम्हारी ही बयान की है, जो कुछ हमने तुम्हें दे रखा है क्या इसमें तुम्हारे गुलामों में से भी कोई तुम्हारा शरीक है कि तुम और वो इसमें बराबर दर्जे के हो जाओ, यानी अपना अकाउंट नौकर के साथ शेयर करो, अपने पैसों में से आधे पैसे मुलाजम के अकाउंट में डाल दो। कोई करता है ऐसा? कभी भी नहीं करता। और तुम इनका ऐसा खतरा रखते हो जैसा खुद अपनों का। हम अकल रखने वालों के लिए इसी तरह खोल खोल कर आयतें बयान करते हैं, बल्कि बात यह है कि ये जालिम तो बगैर इल्म के ख्वाहिश परस्ती कर रहे हैं। इसे कौन राह दिखाए जिसे अल्लाह ताला राह से हटा दे, इनका एक भी मददगार नहीं। बस आप यकसू होकर अपना मुंह दीन की तरफ मुतवज्जे करें, यह है लाहुल हयात से बचने का तरीका। बी फोकस्ड, ला इलाहा इल्लल्लाह पे अपने दिल दिमाग को जमा लें। अल्लाह ताला की वो फितरत जिस पर इसने लोगों को पैदा किया है, इस अल्लाह ताला के बनाए को बदलना नहीं, यही सीधा दीन है। लेकिन अक्सर लोग नहीं समझते, फिर मेजोरिटीज नॉट अथॉरिटी। लोगों अल्लाह ताला की तरफ रजू होकर इससे डरते रहो और नमाज कायम रखो और मुशरिकीन में से ना हो जाओ। इन लोगों में से जिन्होंने अपने दीन को टुकड़े टुकड़े कर दिया और खुद भी गिरो गिरो हो गए, हर गिरोह उस चीज पर जो इसके पास है मगन है। ये 32 आयत का नंबर नोट कर लीजिए। आज उम्मत मुस्लिमा का भी यही हाल है, हर एक अपने छोटे से टुकड़े अपने छोटे से फिरके पर राजी है, और अल्लाह ने एक मुसलमान होने का जो ऑनर दिया उससे कोई मुतमईनी नहीं है। लोगों को जब कोई मुसीबत पहुंचती है तो अपने रब की तरफ पूरी तरह रजू होकर दुआएं करते हैं, फिर जब वो अपनी तरफ से रहमत का मजा चखाता है तो इनमें से एक जमात अपने रब के साथ शिर्क करने लगती है ताकि इस चीज की नशुक्री करें जो हमने दी। तो अच्छा तुम फायदा उठा लो, अभी अभी तुम्हें मालूम हो जाएगा। नोट करें, जब जहाज हिलता है तो क्या होता है, कहते हैं कि देर वॉज नो एथियस्ट इन टाइटेनिक, क्योंकि उस वक्त सबको अल्लाह याद आता है। लेकिन जब वो फ्लाइट सही होती है तो फिर दोबारा वही देखने सुनने लग जाते हैं जो देख रहे होते हैं। क्या हमने इन पर कोई दलील नाजिल की है जो इसे बयान करती है जिसे ये अल्लाह के साथ शरीक कर रहे हैं? और जब हम लोगों को रहमत का मजा चखाते हैं तो वो खूब खुश हो जाते हैं, और अगर इन्हें इनके हाथों के करतूत की वजह से कोई बुराई पहुंचे तो एकदम वो महज नाउम्मीद हो जाते हैं। लिखिए, डिप्रेशन की कोई गुंजाइश नहीं आपकी मेरी जिंदगी में। ये आयतें यही बता रही हैं कि छोटी छोटी बातों पे परेशान नहीं होना। क्या उन्होंने नहीं देखा कि अल्लाह ताला जिसे चाहे कुशादा रोजी देता है और जिसे चाहे तंग? इसमें भी लोगों के लिए जो ईमान लाते हैं निशानियां हैं। अब देखिए कि इस बारे में बार बार आपको रोजी रोटी की बात भी आ रही है और लाहौल नहीं करते। लाहौल हदीस देखना सुनना तो दूर की बात है, वो तो उसके बेचने और खरीदने वाले होते हैं। अगर किसी के कारोबार में शराब है, कह लीजिए कन्वीनियंट स्टोर से शराब निकाल दें, तो 90% कमाई खत्म हो जाती है। क्या करना चाहिए ऐसे लोगों को? वो 10% में वो बरकत होगी जो इस 90% में नहीं है। तो हमेशा इस पारे के साथ दुआ भी करूंगी, चाहे अच्छा लगे या बुरा, اے اللہ ساری امت مسلمہ کو حرام کاروباروں سے نکال دے. جن کے گھروں میں رشوت کا مال آ رہا ہے اللہ ان کو اس سے نکال دے, جہاں سود کی کمائی ہے اس سے نکال دے, اور جہاں لہو الحدیث کسی بھی طریقے سے ہے, کوئی فلمیں بناتا ہے, کوئی دیکھتا ہے, کوئی بیچتا ہے, کوئی کماتا ہے, کوئی ہیرو ہیروئن ہے, اور آج تو اس کی کوئی حد ہی نہیں رہ گئی. اللہ تعالیٰ امت مسلمہ کو اس سے پاک کر دے. اب آگے رشتہ داروں کی بات ہے. بس قرابت دار کو, مسکین کو, مسافر کو, ہر ایک کو اس کا حق دیجئے. ان کے لیے بہتر ہے جو اللہ کا چہرہ دیکھنا چاہتے ہوں, ایسے لوگ نجات پانے والے ہیں. آپ دیکھ رہے ہیں کہ دین ہر ایک کا حق دیتا ہے, آپ کو ایک طرف نہیں جھکایا جا رہا. آپ کو قرآن پڑھ کے یہ بیلنس تو سمجھ آ ہی رہا ہے نا. یہ نہیں کہا صرف نمازیں پڑھو, صرف میرے آگے جھکو, صرف میرے آگے کھڑے ہو جاؤ. یعنی اللہ نے اپنے حقوق تو دیے, حقوق العباد بھی دیے, اور ساتھ ہی دیکھیے سود کی بات آ گئی. یہ ہے وہ ابتدائی آیتیں کہ جس میں ذہن سازی کی گئی تھی, سود کے ختم ہونے کی طرف اشارے تھے. تم جو سود پر دیتے ہو کہ لوگوں کے مال میں بڑھتا رہے, وہ اللہ تعالیٰ کے ہاں نہیں بڑھتا. دو سیکنڈ سوچیے, سود کا پانی جس چیز کو لگ گیا اس سے برکت چلی گئی. علماء کہتے ہیں 40 سال کے اندر وہ انڈسٹری, وہ بزنس, وہ فیکٹری, وہ گاڑی, وہ گھر ضرور تباہ ہو جائے گا. بینک کرپسی پہ گئے ہوئے بہت سارے گھر سود کی وجہ سے جاتے ہیں. اللہ تعالیٰ امت مسلمہ کو بے سود گھر دے دے, سود سے پاک گھر دے دے, دنیا کے بھی گھر اچھے دے اور آخرت کے بھی گھر اچھے دے. اور اللہ تعالیٰ کے ہاں وہ نہیں بڑھتا. اور جو کچھ صدقہ زکاة تم اللہ کی رضا, اللہ کا چہرہ دیکھنے کے لیے اور خوشنودی کے لیے دو, تو ایسے لوگ ہی اسے دگنا کرنے والے ہیں. اللہ ہمیں صدقات اور خیرات کھول کر دینے والا بنائے. اللہ تعالیٰ وہ ہے جس نے تمہیں پیدا کیا, پھر روزی دی, پھر مار ڈالے گا, پھر زندہ کر دے گا. بتاؤ تمہارے شریکوں میں کوئی بھی ایسا ہے جو ان میں سے کچھ بھی کر سکتا ہو؟ اللہ تعالیٰ کے لیے پاکی اور برتری ہے ہر اس شریک سے جو یہ لوگ مقرر کرتے ہیں. ایک آیت ہے اس رکوع میں ایمان سے متعلق, 37, نعمت ملے تو اترانا نہیں, مشکل آئے تو گھبرانا نہیں. اور پاکستانیوں کو تو سلوگن مل گیا کہ گھبرانا نہیں. آج امت مسلمہ کو اپنے آپ کو سیدھا کرنا ہے, انشاءاللہ مستقبل اسلام کا ہی روشن ہے. پھر آیت 30 میں فاقم بچھک الدین حنیفہ آیا, کیا پتا چلا؟ یہی فطرت الہی ہے. کیا؟ جو اللہ نے آپ کو دی فطرت, فطرت اللہ اللتی فطر الناس علیہا. اللہ نے بچے کو اس فطرت پہ پیدا کیا جس کی بنیاد پہ حضرت عیسیٰ بول اٹھے تھے. آپ نے پڑھا انی عبد اللہ سورۃ مریم میں, نماز فطرت کی پکار ہے اور نماز فطرت کی حفاظت کرتی ہے. یہ تو دن میں 5 بار آپ کو مجھے نماز کے لیے کھڑا کیا جاتا ہے نا, اصل میں یہ ہماری اس فطرت کو زندہ رکھا جا رہا ہے کہ تمہیں یاد رہے کہ وعدہ الستم کر کے آئے ہو. فیتھ ان ایکشن کے پوائنٹ کیا ہے؟ کہ اللہ کے رستے پر یکسو ہو کر چلنا ہے اور صرف اسی سے ڈرنا ہے. کسی مشکل میں اللہ تعالیٰ سے نا امید نہیں ہونا. رشتہ داروں اور مساکین کو ان کے حقوق دینے ہیں. سود میں مال کی افزائش یعنی گروتھ نہیں, جبکہ زکوٰۃ میں ہے. اور سود سے مال تباہ و برباد ہو جاتا ہے. اللہ تعالیٰ ہم سب کو نکال دے. ایک جست لگائیے, ہجرت کرنی ہے نا آج کے اس پارے کے ساتھ, سود فری لائف کیجیے, ختم کیجیے سارے قرضے, سارے قرضے. بڑے گھر ہیں, بیچ کے چھوٹے پہ آ جائیے. اللہ نے پہلے ہی کہہ دیا فلکم رؤوس اموالکم, جو اصل تھا تمہارا ڈاؤن پیمنٹ اصلی تھی وہ رکھ لو. اگر گاڑیاں رکھی ہوئی ہیں, 4 گاڑیوں کی جگہ 2 لے لیجئے, مہنگی گاڑی کی جگہ سستی لے لیجئے. اللہ نے ہر جگہ بچنے کے رستے رکھے ہیں. اللہ تعالیٰ آپ کے لیے اس فیصلے کو آسان کر دے. گھروں کی جھگڑے ہیں, لڑائی ہیں, یاد رکھیے جہاں یہ چیزیں ہوں گی وہاں گھر میں جھگڑے ہوں گے, میاں بیوی میں فتور ہوگا. شاید آپ کا بچہ آپ کے کسی سود کے معاملے کی وجہ سے بگڑ گیا, شاید آپ کی بیٹی کا گھر کسی وجہ سے خراب ہوا تو وہ آپ کی کسی جگہ پہ کوئی خیانت تھی. یہ میں اپنے آپ کو کہہ رہی ہوں, ہر ایک کو اپنا حق ہے. جب بھی کبھی کوئی تکلیف آئے تو اس وقت ہم بڑے سچے, ہم میں سے کوئی نہیں چاہتا ہمارے بچے بگڑے, لیکن کیوں بگڑا؟ ہم نے اللہ سے بگاڑ رکھا ہوا تھا. جب ہمارا اللہ سے معاملہ خراب ہوتا ہے نا, تو اللہ کئی دفعہ پھر آگے حق لینے کے لیے ہمارے چھوٹوں کو ہمارے آگے کرتا ہے. ہمارے نوکر سرکش ہو جاتے ہیں, وہ ہمیں دھوکے دینے لگ جاتے ہیں.